शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल माघ 8 गते बिहिबार, नेपाल सम्मत 1141, जनवरी 21 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
भारतले अनुदानमा दिएको 10 लाख डोज खोप आज आइपुग्ने। फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाई कर्मी र एम्बुलेन्स चालकलाई पहिलो चरणमा लगाइने।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासमा बहस जारी। प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको अधिवक्ताहरूको टिप्पणी।
जिल्ला निर्वाचन कार्यालयहरूले मध्यावधि निर्वाचनको तयारी थाले। मतदाता नामावली अध्यावधिसँगै मतदान केन्द्रको पनि तयारी।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा शपथ लगत्तै पदभार ग्रहण। ट्रम्पका कतिपय नीति उल्टाइयो। पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने निर्णय।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहाम विरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दितो नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। कोविड महामारी विरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदैछ। छिमेकी भारतले अनुदानमा दिने 10 लाख डोज खोप आज काठमाडौँ आइपुग्दैछ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल आउन लागेको हो। सरकारले पहिलो चरणमा 3% अर्थात् 9,11,342 जनालाई कोविड-19 विरुद्धको खोप लगाउने तयारी गरेको छ। तर अहिले भने 10 लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब 4 लाखलाई मात्रै खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमको भनाइ छ। यो खोप 1 जनालाई 2 डोज लगाउनुपर्छ। त्यसैले सामान्यतया 10 लाख डोजले 5 लाख जनसङ्ख्यालाई लगाउन पुग्ने हो। तर 10-15% खोप प्रयोगमा आउँदैन। उहाँले भन्नुभयो, 1 भायलमा 10 डोज खोप हुन्छ। हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ। 6 घन्टापछि लगाउन मिल्दैन। त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ। त्यसैले अहिले आउन लागेको खोप करिब 4 लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ। स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हिजो कोविड विरुद्धको पहिलो खोप नेपाल आउन लागेको जानकारी दिनुभएको हो। पहिलो फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ खोपको पहिलो खेप। आज भारतले अनुदान दिन लागेको 10 लाख डोजले 4 लाखलाई खोप लगाउन मिल्छ। आजको नयाँ पत्रिकामा समाचार छ।
कोरोना कहरका कारण सबैभन्दा प्रभावित पर्यटन उद्योगमा कोरोना खोप आज नेपालभित्र नै समाचारले ठूलो राहत मिलेको छ। नेपालका प्रमुख पर्यटकीय बजार भारत तथा चीन दुवै मुलुक कोरोनाका कारण लकडाउनमा परेपछि नेपालले पनि गत वर्षको चैत 11 गतेदेखि लकडाउन गरेको थियो। नेपालले अन्तर्राष्ट्रिय सीमा तथा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेपछि स्थल तथा हवाई यातायातको प्रयोग गरी नेपाल आउने पर्यटकको संख्या ठप्प नै भयो। कोरोना अगाडि 20 लाख पर्यटकलाई स्वागत गर्न आतुर मुलुकमा भएको अचानकको बन्दले नेपाली पर्यटन उद्योग नराम्ररी थला पर्यो। हिजो भारत सरकारले नेपाललाई कोरोना विरुद्ध हुने 10 लाख डोज खोप अनुदानमा दिने निर्णयपछि भने नेपाली पर्यटन क्षेत्रमा एक प्रकारको आशा जागेको छ। कोरोना खोपसँगै पर्यटन उद्योग आशावादी शीर्षकमा आजको कारोबारमा समाचार छ।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले कोविड-19 तहस नहस भएको अर्थतन्त्र क्रमशः चलायमान हुँदै आएको बताउनु भएको छ। उहाँले कोभिड उन्नाइसले थिलथिलो भएको अर्थतन्त्र क्रमशः सुधारिँदै आएको बताउनु भएको हो। कोभिड उन्नाइसको कारणले उद्योग व्यवसाय 10% खुम्चिएको थियो, अहिले धेरै सुधार भइसकेको छ। उहाँले भन्नुभयो, पर्यटन बाहेकका उद्योग धन्दा 80% सञ्चालनमा आइसकेका छन्। सल्लाहकार दुगडले सरकारले जतिसक्दो चाँडो पुँजीगत खर्च बढाएर विकास निर्माणका कार्यलाई चलायमान गराउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, पुँजीगत खर्चले एकातर्फ विकास निर्माणको काम अघि बढ्छ, अर्कोतर्फ रोजगारी सृजना गर्न मद्दत गर्छ। 80% उद्योग धन्दा पूर्ण सञ्चालनमा, नागरिकमा समाचार छ।
सर्वोच्च अदालतमा हिजो बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय रहेको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताउनु भएको छ। प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चन कृष्ण नेउपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा संसद पुनर्स्थापना हुन नसक्ने दावी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताउनुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विशम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा हिजो प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको दावी गर्दै 6 कानुन व्यवसायीले बहस गरे। आइतबारदेखि निरन्तर सुनवाई हुँदै आएको यो मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्ने सबै कानुन व्यवसायीले प्रधानमन्त्रीले विघटन गर्न टेकेको संविधानको धारा गलत भएको दोहोर्याए। प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्रीले आधार मानेको संविधानको धारा 76 विभिन्न तरिकाले व्याख्या विश्लेषण सवाल जवाफ समेत बढेको छ। बहसकर्ताले धारा 76 उपधारा 1 र 7 अनुसार कुनै पनि हालतमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने दावी गरेका छन्। कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै भूमिका छ। प्रधानमन्त्रीले जहिले पनि प्रतिनिधि सभा पुनर्स्थापना हुन्न भनेर भनिरहनुहुन्छ। अधिवक्ता निपानेले भन्नुभयो, उहाँले जवाफ ल्याउन सक्नुहुन्छ तर हरेक कार्यक्रममा बोलिरहनु भएको छ, जनमतमा आशंका जन्माउनु भएको छ। यसले अदालतको क्षेत्राधिकारमा हस्तक्षेप भएको उहाँले बताउनुभयो। यसले अदालतप्रति पनि नकारात्मक धारणा जन्माउने आशंका उहाँले गर्नुभयो। बहसकै क्रममा न्यायाधीश सिन्हाले अधिवक्ता नेउपानेलाई प्रश्न गर्नुभयो, तपाईँ त्यस प्रधानमन्त्रीको कुराले प्रभावित हुनुहुन्छ? नेउपानेले भन्नुभयो, म छैन। लगत्तै न्यायाधीश सिन्हाले भन्नुभयो, तपाईँ हुनुहुन्न भने हामी पनि छैनौँ। अहिले हामी तपाईँको निवेदनलाई सम्बोधन गर्दछौँ, हामी जनमतलाई हेर्दैनौँ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले अदालतलाई प्रभावित खोजे शीर्षकमा आजको नागरिकमा समाचार छ।
प्रतिनिधि सभा विघटन विरुद्धका रिटमाथिको सुनवाईमा अधिवक्ताहरूले एकै किसिमका तर्कसहित बहस गर्न थालेपछि इजलासले एक अधिवक्तालाई आधा घण्टाको समय तोकिदिएको छ। हिजोको सुनवाईमा न्यायाधीशहरूले यसअघि आइसकेका विषय नदोहोर्याउन र समय छुट्याउन अधिवक्ताहरूलाई आग्रह गरेका छन्। बहसमा समय लम्बिँदै गएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले थप ओकालतनामा नलिन आदेश गर्नुभएको छ। विपक्ष अर्थात् विघटनको पक्षमा बहस गर्ने सरकारी वकिल नथपिए पनि प्रधानमन्त्री केपी ओलीसहित विपक्षी बनाइएका अन्य पक्षले भने आफ्नो तर्फबाट कानुन व्यवसायी नियुक्त गर्न सक्छन्। न्यायाधीश भन्छन्, बहस चुनावसम्म नलम्बियोस्, बहस गर्ने वकिलको नाम नथप्न आदेश। नयाँ पत्रिकामा समाचार छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपाल दाहाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गर्नुभएको छ। ओलीले उहाँमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताउनुभयो। सम्पादकहरूसँग हिजो कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताउनुभयो। उहाँले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओह्रालो यात्रातिर लागेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने तर र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताउनुभयो। उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनु भएको रहेछ। नेपालले भन्नुभयो, मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ। केपी ओलीमा बदलाको भावना छ। नेपाल आजको नागरिकमा समाचार छ।
गण्डकी प्रदेशका दुई प्रतिपक्षी दलहरूले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेसम्म प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याउने जनाएका छन्। नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी जसपा संसदीय दलले हिजो पोखरामा पत्रकार सम्मेलन गरी सत्तारूढ दल नेकपा औपचारिक रूपमा नफुटेसम्म मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव नल्याउने स्पष्ट पारेका हुन्। नेकपामा विवाद आए पनि औपचारिक रूपमा नफुटेकाले अविश्वासको प्रस्ताव ल्याउनुको कुनै तुक नहुने उनीहरूको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले काङ्ग्रेसले तत्काल मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउनुभयो। नेकपामा विवाद आएको छ तर औपचारिक रूपमा फुटेको छैन। उहाँले भन्नुभयो, औपचारिक रूपमा पार्टी नफुटी हामीले यताउता गर्ने चलखेल गर्नुको कुनै तोक छैन। उहाँले अविश्वासको प्रस्ताव ल्याउन नेकपा औपचारिक रूपमा फुट्नुपर्ने बताउनुभयो। हामी जिम्मेवार दल हौँ। उहाँले भन्नुभयो, हामी नेकपाको वैधानिकताबारे टुङ्गो लागेपछि मात्रै अविश्वासको प्रस्तावबारे छलफल गर्छौँ। नेकपा नफुटी अविश्वासको प्रस्ताव ल्याउनुको तुक छैन। नागरिक दैनिकमा समाचार छ।
संसद विघटनपछि प्रदेशमा सत्ता समीकरणमा पार्टीको भूमिकालाई लिएर काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थाल्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दा संसद विघटन विरुद्धको आन्दोलन कमजोर हुने छलफलमा सहभागी नेताहरूको भनाइ छ। सभापति देउवाले हिजो प्रदेश एकबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल थाल्नु भएको हो। यसैबीच संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमको रूपमा व्याख्या गरेको काङ्ग्रेसले आज देशका सबै ओडामा र्याली र सभा गरेर विरोध गर्दैछ। देशभरका 6743 ओडामा काङ्ग्रेसले एकसाथ संसद विघटनको विरोध गर्न लागेको हो। सभापति शेरबहादुर देउवाले हरेक घर घरबाट सहभागी भएर प्रतिनिधि सभा विघटन विरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ। प्रदेश समीकरणमा काङ्ग्रेस नेताको एकै स्वर ओलीको छायालाई नजोगाऊ, आज काङ्ग्रेसको विरोध प्रदर्शन, आजको नयाँ पत्रिकामा समाचार छ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएका प्रदेश एक र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ। दुवै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएका छन्। हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन हिजो बागमती प्रदेश सभा बैठकमा संसदीय दलका नेताहरूले बोले पनि प्रदेश एक सभा बैठक भने कसैलाई बोल्न नदिएर स्थगित गरिएको छ। प्रदेश एकका सभामुख प्रदीप कुमार भण्डारीले सभामा प्रवेश गरेर राष्ट्रिय गानपछि 1:19 बैठक स्थगित गर्नुभयो। बागमती प्रदेश सभा बैठकमा भने बैठकमा बोलेका संसदीय दलका नेताहरूले प्रधानमन्त्री ओली केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै विरोध जनाएका थिए। बागमती र प्रदेश एकको हिउँदे अधिवेशन सुरु, दुवै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित। नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर नवजीवन योजना, वारेन्टी सकिएका आइसरका कुनै पनि गाडी इन्जिन मर्मतका लागि ल्याउनुहोस् र पाउनुहोस् थप एक वर्षको वारेन्टी।
हजुर, पुरै एक वर्षको वारेन्टी,
मात्र 7 दिनभित्र इन्जिन ओभरहल गरिने आइसरको दावा।
विश्वास लागेन?
थप समय लागेमा प्रतिदिन 1,000 रुपैयाँका दरले क्षतिपूर्ति दिइने।
ती 7 दिनका लागि चालकलाई फ्री लन्च, डिनर, बसोबास र तालिमको व्यवस्था।
हालका लागि यो सुविधा जगाती र सतुङ्गल वर्कसपमा उपलब्ध छ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा हुने असर
मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन आदि गराउँछ। धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय।
साथी भाइको लहिलहीमा नपरौ, दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ। धुम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीहरूसँग सल्लाह गरौ।
घरभित्र र बच्चाको अगाडि र सार्वजनिक स्थलमा धुम्रपान नगरौ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा तन हो।
यो हो थाहा सञ्चार नेटवर्क। तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावलीमा दोहोरोपन र त्रुटि भएका मतदाताहरूको नामावली अद्यावधि गर्ने काम सुरु गरेको छ। कार्यालयले यसअघि नै फोटो सहितको मतदाता नामावलीका लागि नाम दर्ता गरे पनि मध्यावधि निर्वाचनको मिति नै घोषणा भएकाले दोहोरोपन र त्रुटि भएका नामावली अद्यावधि गर्ने काम थालेको हो। निर्वाचन कार्यक्रम अघि बढाउने क्रममा आयोगको जिल्ला कार्यालयले हिजो अन्तर्क्रिया गर्यो। कार्यक्रममा निर्वाचन कार्यालयले आगामी 27 र 27 गते हुने निर्वाचनको तयारी सुरु गरिसकेको जानकारी दिएको थियो। सरकारले निर्वाचन तालिका सार्वजनिक गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको तयारीको सुरुवात गरेको हो। निर्वाचन कार्यालयले पहिलो चरणमा रामेछापका मतदाता नामावलीमा नाम दर्ता गर्दा विभिन्न त्रुटि भएका मतदातालाई आफ्नो नामावली सुधार्न समय सीमा दिएको छ। यसैबीच चुनाव घोषणा भएसँगै लमजुङमा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन तथा मतदाता नामावली अद्यावधि गर्ने कामको थालनी भएको छ। साबिकका 123 मतदान स्थल र 165 मतदान केन्द्र रहेकोमा 8 मतदान केन्द्र थपिएको निर्वाचन कार्यालय लमजुङले जानकारी गराएको छ। यस्तै जिल्ला निर्वाचन कार्यालय खोटाङले जिल्लाका सरकारवाला निकायसँग छलफल गरेको छ। छलफलमा निर्वाचनको तयारीका विषयमा भइरहेका गतिविधिका बारेमा जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताउनुभयो। जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले। सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला स्थित निर्वाचन कार्यालयले निर्वाचनसँग सम्बन्धित गतिविधि अगाडि बढाएका हुन्। सरकारले तोकेअनुसार आगामी 17 र 27 वैशाखमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित जिल्ला निर्वाचन कार्यालयले कार्यक्रम अगाडि बढाएका हुन्। संसद विघटन गर्ने सरकारको घोषणा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि सुनवाई चलिरहे पनि केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार जिल्लाहरूले गतिविधि बढाएका हुन्। यस क्रममा रामेछाप, लमजुङ र खोटाङका निर्वाचन कार्यालयले राजनीतिक दलहरूसँग छलफलदेखि मतदाता नामावली अद्यावधि गर्नेसम्मका कामहरू अगाडि बढाएका छन्। आजको नयाँ पत्रिकामा समाचार छ।
ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिइएको प्रहरीको अनुसन्धान केन्द्रीय अनुसन्धान विभाग सिआइबीले 400 विरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ। COVID-19 कोरोना भाइरसका कारण रोकिएको अनुसन्धान प्रक्रियालाई सिआइबीले अन्तिम रूप दिएको छ। सिआइबीले दोषी देखिएकालाई कृत्य र ठगी जिल्ला अदालत ठगीमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। मुद्दा दर्ताको विषयमा सिआइबीले महान्याधिवक्ता कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 175 दोषी करार गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरे पनि सिआइबीले भने 400 बढी दोषी देखिएको निष्कर्ष निकालेको छ। गृह मन्त्रालयबाट स्वीकृति लिएर अनुसन्धान थालेको सिआइबीले यस प्रकरणमा अनुसन्धानका लागि 1.5 वर्षभन्दा लामो समय खर्च गरेको छ। आजको राजधानीमा समाचार छ।
भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवन अन्तर्गतको पूर्वी मोहडा, उत्तरी पूर्वी र दक्षिणी भागको प्रबलीकरण सम्पन्न भएको छ। यो पहिलो चरणको प्रबलीकरण हो। प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थानान्तरण हुने भएको छ। पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ। सिंहदरबार स्थित 117 पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको हो। विक्रम सम्वत 1960 सिंहदरबारको निर्माण गरिएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख श्याम किशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहने भवनको पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिनुभयो। अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ, एमईपीको काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, त्यस्तै बगैँचा निर्माण लगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले यसै महिनाभित्र प्रबलीकरण सम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिनुभयो। आजको गोर्खापत्रमा समाचार छ।
राष्ट्रिय वाणिज्य ब्याङ्कको गोर्खा शाखामा सुन धितो राखेर कर्जा लिन गएका 10 सोमबार बिहानभित्र पस्नै नपाई फर्किनु पर्यो। उनीहरूलाई सुरक्षा गार्डले भने क्यासियर साहबले कसैलाई भित्र नपठाउनु भन्नुभएको छ। धेरै चिन्ता गर्नेलाई उनी थप जवाफ दिइरहेका थिए। क्यासियर साहबको सरुवापत्र आएको छ, त्यसैले उहाँले काम गर्न छाड्नुभयो, अब पछि आउनु। क्यासियर विराट किशोर श्रेष्ठले माघ 1 काम गर्न छाडेका ब्याङ्कले जनाएको छ। बर बुजारतको प्रक्रिया चलिरहेकाले अहिले कर्जा प्रवाह रोकिएको हो। शाखा प्रबन्धक कपिल कार्कीले भन्नुभयो, त्यसो त सोमबार मात्रै होइन सुनधितो राखेर कर्जा लिन जानुभयो र तपाईँ लाइनको 11 नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ। जति बिन्ती भाउ गर्नुहोस्, गार्डको एउटै जवाफ हुन्छ, क्यासियर साहबले 10 भन्दा 1 पनि भित्र नपठा भन्नुभएको छ। क्यासियर श्रेष्ठको आदेशअनुसार 10 मात्रै प्रवेश पाउँदा टाढा टाढाबाट आएका सेवाग्राही बाहिरको बाहिरै पर्ने गरेका छन्। गोर्खाको ब्याङ्कमा पनि कोटा, अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
गाउँ शहरमा थुप्रेका छन् अवसरका खानी।
हैन ए बुढी, रेडियोमा त तालिम लिएर सिप सिकौ आयोजन गरौँ भनेर सन्देश पाइरहेको छ त।
मैले त भुसुक्कै बिर्से कि हिजै काठको मिस्त्रीको तालिममा मैले आफ्नो नाम दर्ता गराएर आइसकेँ नि। बरु बुढा, हजुरले पनि त्यो कपाल काट्ने तालिम लिँदा हुन्छ नि। अनि दुवैजनाले काम गर्यो भने जीवन निर्वाह गर्न एकदमै सजिलो हुन्छ बुढा।
हुन्छ बुढी, अब म पनि सरकारी मान्यता प्राप्त तालिम लिन जान्छु र अरू सबैलाई पनि सम्झाउँछु।
काम उच्च नीच सानो ठुलो केही हुँदैन, बरु काम गर्नाले हाम्रो सम्मान बढ्छ।
श्रमको सम्मान राष्ट्रको अभियान व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी आवश्यक गृह कार्य अघि बढाएको छ। बाली लगाउने बेलामा सधैँ नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले पहिलो पटक स्वदेशमै रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी गृह कार्यलाई तीव्रता दिएको हो। मल कारखाना स्थापना गर्ने विषयमा हिजो अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्याल र सचिवहरूसहित अर्थ मन्त्रालयमा बसेको बैठकले अब नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी सरकारवाला मन्त्रालयले आवश्यक गृह कार्य अघि बढाउने निर्णय गरेको हो। अब नेपालमै रासायनिक मल कारखाना राजधानी दैनिकमा समाचार छ।
लोकसेवा आयोगले लिएको दोस्रो चरणको परीक्षामा परीक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये 33% मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएका छन्। यसअघि पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएका मध्ये 90% भन्दा बढी उम्मेद्वार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे, तर यसपटक त्यस्तो नपाइएको आयोगका सूचना अधिकारी देवी सुवेदीले जानकारी दिनुभयो। आयोगले करिब 300 संख्यामा नायब सुब्बा पदमा 2076 फागुनमा पहिलो चरणको परीक्षा लिएको थियो। त्यसपछि COVID-19 महामारीका कारण परीक्षा स्थगित गरियो। दोस्रो चरणको परीक्षा 2077 माघ 2 सकियो, तर यो परीक्षामा पहिलो चरणको परीक्षामा सहभागी भई उत्तीर्ण भएका मध्ये 33% मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएको सुवेदीको भनाइ छ। लोकसेवा दोस्रो चरणको परीक्षामा उम्मेद्वार घटे। आजका पत्र पत्रिकामा समाचार छ।
परीक्षा केन्द्रभन्दा बाहिर होटलमा विद्यार्थीको परीक्षा लिएको आरोपमा पोखराको एक विद्यालयका प्रधान अध्यापक सहित 3 शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका एक पुरानो रुणीखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 11 अध्ययनरत एक विद्यार्थीको होटलमा लगेर परीक्षा लिएको आरोपमा 3 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ पर्नेमा विद्यालयका प्रधान अध्यापक एवं परीक्षा केन्द्राध्यक्ष सूर्य तिवारी, विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र विद्यालयका अर्का शिक्षक सुरेश कुमार बस्ताकोटी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष हमालले बताउनुभयो। होटलमा परीक्षा लिने 3 शिक्षक पक्राउ। नयाँ पत्रिकामा समाचार छ।
नारायणगढ मुगलिन सडक विस्तार भएपछि दुर्घटना संख्यामा कमी आएको छ। सडक साँगुरो र भत्किएको हुँदा दुर्घटनाको जोखिम बढी थियो। चालु आर्थिक वर्ष 2077-78 छ महिनामा नारायणगढ मुगलिन सडकमा 19 सवारी दुर्घटना भएका छन्। दुर्घटनाबाट 4 मृत्यु र 44 घाइते भएका थिए। सडक विस्तार सम्पन्न भएको वर्ष यता सडकमा दुर्घटना अत्याधिक भएको थियो। यस सडकमा आर्थिक वर्ष 2075-76 55 दुर्घटना भएका थिए, जसमा 28 ज्यान गुमाए, 187 घाइते भए। त्यसपछि आर्थिक वर्ष 2076-77 58 सवारी दुर्घटना भए। दुर्घटनाबाट 24 ज्यान गयो, 144 घाइते भए। सडक विस्तारपछि दुर्घटनामा कमी शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
सरकारले पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालय मार्फत म्याद थप सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पुगिसकेको अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो। केही अघि नै म्याद थपको निर्णय भइसकेको भन्ने सूचना आएको भए पनि अझै सार्वजनिक नभएकाले अहिले प्रक्रियामा छ भन्न सकिन्छ। उहाँले भन्नुभयो, अहिले प्रक्रियामा नै रहेकाले कति अवधिका लागि म्याद थप हुँदैछ स्पष्ट नभइसकेको उहाँले बताउनुभयो। यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमुवाङले निर्माण ठेक्काको म्याद थप गर्ने सङ्केत गर्नुभएको थियो। नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर सञ्चालनमा रहेका सबै पूर्वाधार आयोजना निर्माणको म्याद 12 थप गर्न सरकारसँग माग गर्दै आएको छ। आजका पत्र पत्रिकामा समाचार छ।
मेलम्ची खानेपानी आयोजनाको अघिल्लो ठेकेदार सिएमसीले स्थानीय ठेकेदार कामदार तथा सप्लायर्सलाई भुक्तानी दिन बाँकी पाउन नसकेको भन्दै पीडितहरूले कडा आन्दोलनको चेतावनी दिएका छन्। सरकारले सम्बन्धी विवाद मिलाउने भनेर झुलाइरहेको आरोप समेत लगाएका छन्। आक्रोशित स्थानीयले सरकारले पीडित पक्षसँग पटक पटक वार्ता गरेर पनि भुक्तानी उपलब्ध नगराई झुलाइरहेको बताएका हुन्। खानेपानी मन्त्रालयले भने विवाद समाधानका लागि वार्ता भइरहेको बताएको छ। मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग आयोजनाको ठेक्का सम्झौता खारेजी भएको र सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमको विषयमा भुक्तानी नहुँदा विवाद लम्बिएको हो। मेलम्चीको काम ठप्प पार्ने भुक्तानी पीडितको चेतावनी आजको कारोबारमा समाचार छ।
काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागी लगायतका प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन्। अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्ड विपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो। अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागी लगायतका दृष्टिले यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो। अपार्टमेन्ट नै असुरक्षित छैन अनुगमन आजको राजधानी दैनिकमा समाचार छ।
सरकारले आयात तथा निर्यातलाई सहजीकरण गर्नका लागि एकद्वार प्रणाली सुरु गर्न लागेको छ। आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको हो। राष्ट्रिय एकद्वार प्रणाली बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणाली मार्फत प्रदान गरिने भन्सार विभागले जनाएको छ। आयात निर्यात सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली आजका पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको 46 राष्ट्रपतिका रूपमा जो बाइडेनले हिजो क्यापिटल हिलमा शपथ ग्रहण गर्नुभएको छ। 78 बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा अबको 4 व्हाइट हाउसमा रहनुहुनेछ। उहाँ पहिलोपटक 1972 डेलावेयरका सिनेटर बन्नुभएको थियो। बाइडेनसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ। कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बन्नुभएको छ। उहाँ 49 उपराष्ट्रपति बन्नुभयो। क्यापिटल हिलमा नेपाली समयअनुसार गैराती पाउने 11 सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्ट्सले राष्ट्रपति र उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। बाइडेनले शपथ लिँदा 128 वर्ष पुरानो बाइबल छुनु भएको थियो। सन् 1983 सो बाइबल बाइडेन परिवारसँगै छ। सन् 2009 र 2013 लगातार 2 उपराष्ट्रपतिमा चुनिँदा उहाँले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएको सिबिएस न्युजले जनाएको छ। शपथ लगत्तै व्हाइट हाउस पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको छ। यसैबीच पद सम्हाल्ने बित्तिकै राष्ट्रपति बाइडेनले केही ठूला निर्णयहरूमा हस्ताक्षर गर्नुभएको छ। उहाँले आफ्नो पहिलो कार्यकारी आदेशका रूपमा कोरोना विरुद्धको लडाइँमा मास्क लगाउन अनिवार्य गर्नुभएको छ। साथै पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने निर्णय उहाँले लिनुभएको छ। बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका विवादास्पद अरू केही आदेशहरू पनि उल्ट्याएको बताइएको छ। यस्तो कार्यकारी आदेशका लागि संसदको सहमति लिनु पर्दैन। आप्रवासनका विषयमा उहाँको आदेश मार्फत बाइडेनले 2 प्रमुख निर्णय गर्नुभएको छ। बीबीसीका अनुसार ट्रम्पले लागू गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्धलाई बाइडेनले फुकुवा गर्नुभएको छ भने मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण कार्य बन्द गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
र अब खेल समाचार. इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाइटेडले फुलह्याम विरुद्ध जित निकालेको छ. गैराति क्राइभेन कटेजमा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली फुलह्याम विरुद्ध 2-1 गोलको जित निकालेको हो. अडेमोला लुकम्यानको गोलबाट खेलको 5 मिनटमै अग्रता लिएको घरेलु टोलीले अग्रता जोगाउन नसक्दा हार बिहोर्नु पर्यो. खेलको 21 मिनटमा युनाइटेडका लागि एन्डिनसन काभानीले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए. दोस्रो हाफको 65 मिनटमा पाउल पोग्वाले गोल गरेपछि युनाइटेड 2-1 गोलले विजयी भयो. गैरातीको जितसँगै म्यान्चेस्टर युनाइटेडले 19 खेलबाट 40 अङ्क जोडेको छ. पराजित फुलह्यामबाट अङ्कसहित रेलिगेसन जोनमा छ. यस्तै दोस्रो स्थानको म्यान्चेस्टर सिटीले स्टोन भिल्लालाई 2-0 गोलले पराजित गरेको छ. घरेलु मैदानमा भएको खेलमा सिटीका लागि बर्नान्डो सिल्भा र इल्के गुन्डोगानले 1-1 गोल गरे. यो जितसँगै सिटीले 18 खेलबाट 38 अङ्क जोडेको छ. पराजित स्टोन भिल्ला 16 खेलबाट 26 अङ्कका साथमा 11 स्थानमा छ.
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
भारतले अनुदानमा दिएको 10 लाख डोज खोप आज आइपुग्ने. फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई पहिलो चरणमा लगाइने.
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासमा बहस जारी. प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको अधिवक्ताहरूको टिप्पणी.
जिल्ला निर्वाचन कार्यालयहरूले मध्यावधि निर्वाचनको तयारी थाले. मतदाता नामावली अद्यावधिसँगै मतदान केन्द्रको पनि तयारी.
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा शपथ लगत्तै पदभार ग्रहण. ट्रम्पका कतिपय नीति उल्टाइयो. पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने निर्णय.
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलह्याम विरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी.
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद. ईश्वरी र नरेन्द्र विदा हुन्छौ. नमस्कार.